आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
तिम्रो महिमी मोहलाई हेर्छु, जसै तिम्रो आराधना गर्छु, तिम्रो महिमी मोहलाई हेर्छु, तिम्रो बस्तीभित्र जब पस्छु, तिम्रो प्रेमको
श्रोताहरू, आज हामी गलाती तीन अध्यायको 19 29 पदसम्म हेर्नेछौं, जसमा हामी व्यवस्थाको उद्देश्यको विषय देख्नेछौ। यहाँ तीन अध्याय 9 पदमा यसरी लेखिएको छ, तीन अध्यायको 19 पदमा, तब व्यवस्थाको आवश्यकता किन पर्यो त? जुन सन्तानलाई प्रतिज्ञा भएको थियो ऊ नाउजेल अपराधको कारणले व्यवस्था थपियो, अनि एकजना मध्यस्थले स्वर्गीय दूतहरूद्वारा व्यवस्थाको स्थापना गर्यो। प्रश्न छ, तब व्यवस्था के रहेछ त? उसले उद्देश्य बताइरहेको छ, व्यवस्थाको उद्देश्य के थियो? पाउल बताउँछन् केही त्यो कुरा थियो जुन थपिएको थियो, जुन अझ असल भए तापनि अपराधको कारण यो जोडिएको थियो। यस पद 19 उल्लेखित शब्द वंश नाउजेलसम्म, यो सानो शब्दसम्म एक महत्वपूर्ण समय शब्द हो। यसको मतलब व्यवस्था क्षणिक अस्थायी थियो, व्यवस्था मोसाको समय र ख्रिष्टको समय आउँजेलसम्मको समय बीचको अन्तरालको लागि दिइएको थियो। युहन्ना 1:17 पदमा लेखिएको छ, किनभने व्यवस्था मूसाबाट दिइयो, अनुग्रह र सत्यता चाहिँ येशु ख्रिस्टबाट आयो। यो जान्नलाई महत्वपूर्ण छ कि व्यवस्था अस्थायी थियो, त्यो वंश सन्तान नाउजेल सम्मको लागि थियो र त्यो सन्तान ख्रिस्ट हुनुहुन्छ। व्यवस्था अपराधको कारण जोडिएको थियो, यो पाप हटाउन होइन तर देखाउनलाई दिइएको थियो। यो मानिसलाई पापबाट अलग राख्न दिइएको थिएन किनकि पाप पहिले नै आइसकेको थियो। यो मानिस आफूलाई परमेश्वरको सामने स्वाभाविक कुरूप नीच तुच्छ पापी देखाउनलाई दिइएको थियो। जो कोही इमान्दार मानिस आफैलाई व्यवस्थाको ज्योतिमा हेर्छन् आफैलाई त्यस प्रकारको दोषी पाउँछन्। यो सबै मानिस पापी हुन् भन्ने देखाउनलाई साबित गर्नलाई दिएको थिएन, न त यो मापदण्डको रूपमा दिएको थियो कि जुनद्वारा मानिस पवित्र बन्दछ, जस्तो कि आज धेरै उद्धारवादीहरू सिकाइरहेका छन्। ओ मेरो मित्र, तपाई यस प्रकारको पवित्र बन्नुहुने छैन किनकि सर्वप्रथम तपाई आफ्नो सामर्थ्यद्वारा व्यवस्था पालन गर्न सक्नुहुने छैन। धेरै मानिसहरू सोच्छन् कि जब मानिस अपवित्र पापी कार्य गर्दछ तब मानिस पापी हुन्छ, नत्र अधर्म पाप कामहरू नगरेसम्म सबै ठिकठाक हुन्छ। यो साँचो होइन। मानिस अधर्म पापी कार्य गर्छ किनकि मानिस पहिलेदेखि पापी हो। एक मनुष्य चोरी गर्दछ किनकि ऊ चोर हो। एक मानिस झूठ बोल्दछ किनकि ऊ झुटा हो। म आफैले झूठको दोषी पाउँछु यद्यपि म यस विषयमा अरू समूहलाई दोष दिन्छु। म बिहानै मेरो घर छोड्छु र पहिलो व्यक्ति जसलाई म भेट्छु उसलाई भन्छु कति सुन्दर दिन, र म भन्छु ओ साँच्ची नै, जबकि वास्तविक रूपमा यो एक बादलले ढाकेको दिन हुन सक्छ। हिउँदको दिनमा कुहिरो तुसारोले ढाकेको दिन हुन सक्छ। म यसको बारेमा ढाँट्छु तब ऊ सोच्दछ कस्तो महसुस गरिराख्नु भएको छ आज। इमानदारपूर्वक बताउँदाखेरि म भन्छु कि म असल महसुस गरिरहेको छु यद्यपि म असल महसुस गरिरहेको हुँदिन। ठिक त्यही पहिलो केही मिनटमा नै मैले दुई पटक झुट बोले। यस प्रकार हुनु हाम्रो निम्ति स्वाभाविक हो। हामी कोही त्यो भन्दा पनि गम्भीर झुट बोल्छौं। किन हामी यो गर्छौं? हामीसँग त्यो कमजोर पतित स्वभाव छ र व्यवस्था हामी पापी हौं भनी देखाउनलाई दिएको हो र तपाईं र मलाई मध्यस्थको जरूरत छ। एक परमेश्वर हाम्रो बीचमा खड़ा हुनलाई, एक हामीलाई सहायता गर्नलाई मध्यस्थको आवश्यक छ। 21 पदमा लेखिएको छ, तब के व्यवस्था परमेश्वरका प्रतिज्ञाहरूका विरूद्धमा छ र? कदापि छैन। यदि जीवित पार्न सक्ने व्यवस्था दिएको भए धार्मिकता साँच्चै व्यवस्थाबाट हुने थियो। के त्यस्तो हो भने व्यवस्था परमेश्वरको प्रतिज्ञाको विरूद्ध हो? यो अभिव्यक्ति त्यसो नहोस् होइन को मतलब निश्चित रूपमा होइन। किन? यदि पापीलाई उद्धार गर्न अरू कुनै मार्ग भए परमेश्वर अझ त्यस मार्गलाई प्रयोग गर्नुहुने थियो। पछि व्यवस्था दिएर पापीहरू उद्धार पाउँथे भने उहाँले त्यसको गर्नुहुने थियो। 22 पदमा लेखेको छ, तर धर्मशास्त्रले बताउँदछ कि सबैजना पापको कैदमा छन् ताकि जुन प्रतिज्ञा येशु ख्रिष्टमाथि विश्वासद्वारा दिएको थियो त्यो विश्वास गर्नेहरूलाई दिइयोस्। हामीले देख्यौं कि व्यवस्थाले मृत्यु ल्यायो, जसले पाप गर्छ त्यो मर्छ। इजिकेल 18:20 पद अनुसार धर्मशास्त्रले सबै कुरालाई पापलाई थुनेर राखेको छ। त्यसकारण सबै मरे, त्यसकारण आवश्यक कुरा नै जीवन हो। हामीले देख्यौं कि व्यवस्थाले मृत्यु ल्याउँछ, त्यही नै त्यसले गर्न सक्छ। बस यो वास्तवमा पापको डिग्री होइन तर पापको तथ्य हो जुनले मृत्यु ल्याउँछ। यसकारण सबै समान रूपमा मरेका छन् र समान रूपमा आवश्यकतामा छन्। तपाईँले शैतानले गरेको पाप जस्तो ठूलो पाप नगरेको हुन सक्छ, तर तपाईँ र मसँग उही किसिमको स्वभाव छ जुन त्यसमा थियो। एक महान जर्मन लेखकले यस प्रकारको कथन दिएका थिए, मैले कहिले अपराध गरेको देखेको छुइनँ तर मैले पनि त्यो अपराध गर्न सक्थे। उसले स्वीकार गर्छन् उससँग त्यस प्रकारको स्वभाव थियो। यो पापको मात्र होइन तर वास्तविकता हो कि हामी पापी हौं जसले मृत्यु ल्याउँछ। यहाँ पापको मात्र होइन तर वास्तविकताको बारेमा उदाहरण दिन चाहन्छु। एउटा 24 तलाको बिल्डिङलाई लिनुहोस्। त्यहाँ बिल्डिङको छतमा 3 मानिसहरू छन् र उनीहरूलाई देख्न निरीक्षक जान्छ र चेतावनी दिन्छ, सावधान हो, यस बिल्डिङको अघि नबढ अन्यथा मर्नेछौ। त्यसमध्ये एउटाले भन्छ, त्यो पागल निरीक्षक सधैँ मानिसलाई डर देखाउँछ र डर देखाउन कोसिस गर्छ। म विश्वास गर्दिन, यदि मैले अघि बढे भने म मर्छु। त्यसपछि ऊ जानी जानी बिल्डिङको किनारसम्म गए अनि हाम्फाले मानो कि ऊ 10 तलामा पुगे। पछि कसैले झ्यालबाट हेर्दै उसलाई सोधे, कस्तो भइरहेको छ? उसले भन्छ, अहिलेसम्म अति राम्रो। तर मित्र, ऊ अन्य अझ तल पुगेको थिएन, त्यहाँ अन्त्यमा मृत्यु छ। निरीक्षक ठिक भनिरहेको थियो, त्यो मानिस मर्छ। अब अर्को मानिस निरीक्षकले जुन कुरा भनेथे त्यसमा डराए, ऊ लिफ्टतिर वा सिडीतिर दौड़ेर जान्छ र अभाग्यवश ऊ पनि चिप्लिन्छ। ऊ बिल्डिङबाट चिप्ली तल गल्लीमा झर्छ अनि ऊ पनि मर्छ। तेस्रो व्यक्ति हामी भन्नेछौ, कोही गुण्डा डाकुले बिल्डिङबाट फ्याँकिदिए किनकि तिनी उनीहरूको विरोधी थिए र उसलाई मारिए। अब जुन मानिसलाई बिल्डिङबाट फ्याँकिएको थियो त्यस मानिस जस्तै जानी जानी अघि बढेर मर्ने, अचानक चिप्ली मर्ने मानिस जस्तै मर्छ। यी सबै मानिसले गुरुत्व आकर्षणको व्यवस्थालाई तोडे। मृत्यु ती सबै मानिसको निम्ति अनिवार्य थियो। तपाईँले यो मात्र होइन तर तथ्य हो। यो तथ्य हो कि तिनीहरू किनारसम्म गए, तिनीहरूले गुरुत्व आकर्षणको व्यवस्था तोडे। प्रश्न उठ्छ, के गुरुत्व आकर्षणका व्यवस्था नियम जसले तिनीहरूलाई तल मृत्युमा लगे तिनीहरूलाई जीवन दिन सक्छ? यसले सक्दैन। स्वाभाविक व्यवस्था तोडाईको पछि र मरे वा त्यसले जीवन दिन नसके जस्तै मूसाको व्यवस्थाले जीवन दिन सक्दैन। बिल्डिङको तल सत्त भुइँबाट मरिसकेपछि जीवित भई आएर परिस्थितिलाई विपरीत गर्न सक्नुहुन्न जस्तो चलिरहेको चलचित्रमा गरिन्छ। जहाँ कहीँ पाप आउँछ मृत्युले निश्चय पछ्याउँछ। यसले करूणाको बारेमा केही जान्दैन, यसमा लचिलापन छैन, यो कठोर निर्दय र अपरिवर्तनीय छ। परमेश्वरको वचनले भन्छ, जसले पाप गर्छ त्यही मर्छ, इजिकेल 18:20। आदम र हब्बालाई परमेश्वरले अदनको बगैँचामा भन्नुभयो, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिँ नखानु, किनभने जुन दिन तैले त्यो खान्छस् त्यसै दिन त मर्छस्। उत्पत्ति 2:17 र प्रस्थान 34:7 भन्नुहुन्छ, कुनै किसिमले पनि अपराध निर्दोष नठहराउनु हुने, त्यसकारण सबैले पाप गरेका छन् र व्यवस्थाद्वारा हामी सबै मरेका छौ। व्यवस्थाले हामीलाई हत्या गर्यो। पावले व्यवस्थालाई भन्छ मृत्युको सेवा, 2 कुरिन्थी 3:7। यो एक दोषको निन्दाको सेवा हो। व्यवस्थाले हामी सबैलाई दोषी तुल्याउँछ। के व्यवस्थाले जीवन ल्याउन सक्छ? अग्लो बिल्डिङको छतबाट झरी मरेपछि जीवन ल्याउन नसकेको जस्तै व्यवस्थाले जीवन ल्याउन सक्दैन। व्यवस्थाको योजना कहिले जीवन दिनलाई थिएन, उद्देश्य कहिले जीवन दिनलाई थिएन। परमेश्वरको सामने हामी दोषी पापी हौ भन्ने कुरा हामीलाई देखाउनको लागि व्यवस्था दिइएको थियो। यो एकदम अद्भुत वाद्य हो। पद 22 लेखिएको छ, तर धर्मशास्त्रले बताउँछ कि सबै कुरा पापको कैदमा छ, ताकि जुन प्रतिज्ञा येशु ख्रिस्ट माथि विश्वासद्वारा दिएको थियो त्यो विश्वास गर्नेहरूलाई दिइयोस्। अनि 23 लेखिएको छ, तर विश्वास आउन अघि हामी व्यवस्थाको वशमा थियौं र विश्वास प्रकट नभइन्जेलसम्म हामी थुनिएका थियौं। हेर्नुहोस्, विश्वास आउन भन्दा पहिले, मतलब अवश्य प्रभु येशु ख्रिष्टमा विश्वास हो जो हाम्रो निम्ति मर्नुभयो। अनि दोस्रो खण्डमा भनिएको छ, प्रभु येशु ख्रिष्ट नाउँजेलसम्म व्यवस्थामा कृपा थियो, किनकि यससँग कृपा आसन थियो, यसको वेदी थियो जहाँ पापको लागि बलिदान ल्याउन सकिन्थ्यो, पाप क्षमा पाउन सकिन्थ्यो, त्यहाँ करूणा कृपा पाउन सकिन्थ्यो। सबै पापको बलिदानहरू ख्रिष्टलाई संकेत गर्छ। पाउल भन्छन्, विश्वास आउन भन्दा पहिले हामी व्यवस्थाको मुनि राखेका थियौं। विश्वासलाई बन्द गरिएको थियो जुन बादमा प्रकट हुनु थियो। अनि 24 विश्वासद्वारा हामी धर्मी ठरिन सकौं भनेर व्यवस्थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रिस्टसम्म डोर्याउने जिम्मा दिइयो। यो एक अनोखा भाग हो। पाउल साफसँग यहाँ बताइरहेका छन् कि मूसाको व्यवस्थाले उद्धार दिन सक्दैन। रोमी 4:5 हामीलाई बताउँछ, काम नगर्ने तर अधर्मीलाई धर्मी ठहराउनेमाथि विश्वास गर्नेलाई चाहिँ त्यसको विश्वास धार्मिकता ठरिन्छ। उद्धारको लागि मानिसले गरेको काम परमेश्वरले अस्वीकार गर्नुभयो। परमेश्वर भन्नुहुन्छ कि हाम्रा धर्म कर्म फोहोर लुगा झै छन्। यसैया 64:6। व्यवस्था पालनलाई परमेश्वर अस्वीकार गर्नुहुन्छ। व्यवस्थाले बचाउन सक्दैन, यसले केवल दोषी ठहराउन सक्छ। यो पापीहरूलाई बचाउन होइन तर तिनीहरू पापी हुन् भनी जानकारी दिनको लागि दिइएको थियो। व्यवस्थाले पापलाई हटाउँदैन, यसले पापलाई देखाउँछ। व्यवस्थाले पापबाट अलग राख्न सक्दैन किनकि पाप पहिले आइसकेको छ। व्यवस्थाले देखाउँछ कि मानिस हलिउडले उसलाई एक कृत्रिम परिकृष्ट र प्रशिक्षित पापीको रूपमा प्रस्तुत गरेको जस्तो होइन। व्यवस्थामा मानिस वास्तवमा एक कुरूप पापी हो। परमेश्वरको वचन एक ऐना हो जसले हामी को हौं र के हौं देखाउँछ। त्यो हामी पापी हौं र त्यो हो हामी परमेश्वरको महिमा रहित हुन गएका छौं। त्यो नै व्यवस्थाले हामीलाई देखाउँछ। तर परमेश्वरलाई धन्यवाद होस्, त्यस रगतले भरिएको श्रोताको लागि जुन येशु ख्रिष्टको शरीरबाट निकालिएका छन्, त्यहाँ जहाँ हाम्रो पापको दागलाई साफ गर्न सक्छौ। व्यवस्थाले खालि मानिस पापी हुन् भनी देखाउँछ, यसले उसलाई त्यतातिर लाँदछ। व्यवस्था यसकारण दिएको थियो जस्तो पाउले रोमीको पुस्तकमा भन्छन् कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको इन्साफ पाओस्। यसकारण व्यवस्था हाम्रो स्कूल मास्टर थियो, पाउल भन्छन्। या उसको यसको मतलब के हो अघि बताउनेछन्। 25 लेखिएको छ, तर अब विश्वास आएको हुनाले अब उपरान्त हामी संरक्षकको अधीनमा छैनौ। संरक्षक युनानीमा पाइडागोगोस, र यसको मतलब स्कूलको शिक्षक होइन। स्कूल शिक्षक एक राम्रो शब्द हो, तर पाउलको समयमा यसको अर्थ भिन्नै थियो। यसको मतलब एक नोकर वा दास हो जुन रोमी घरानाको भाग थियो। रोमी साम्राज्यमा आधा दास थिए। 120 मिलियनमा 70 मिलियनहरू चाहिँ दास थिए। रोमी साम्राज्यको कुलीन घरानामा नोकरले बच्चाको रेखदेख गर्दथे। जब बच्चा त्यस घरमा पैदा हुन्थ्यो, उसलाई नोकर वा दासको हातमा जिम्मा दिन्थ्यो, जसले उसलाई बढाउँथ्यो, हुर्काउँथ्यो, उसलाई सफा लुगा लगाइदिन्थ्यो, नुहाइदिन्थ्यो, अन्य आवश्यक बच्चालाई गर्नुपर्ने कुराहरू गरिदिन्थ्यो। जब बच्चा बढ्यो र केही वर्ष भएपछि स्कूल जान शुरू हुन्थ्यो, यस नोकरले उसलाई बिहान उठाउनु पर्थ्यो, पोषक पर्याइदिन्थ्यो र स्कूल लैजान्थ्यो। त्यहाँ नै उसले पाइडागोगोस नाम पाउँथ्यो। पेट शब्द राख्नु सरोकार पैताला हो, र हामी यसबाट हाम्रो अंग्रेजी शब्द पेडर पाउँछौ। अनि आगोसको मतलब हुन्छ डोर्याउनु। यसको मतलब कि उसले बच्चालाई हातमा समात्छ र स्कूलमा डोर्याउँछ र उसलाई स्कूलको शिक्षकको हातमा दिन्छ। यो नोकर वा दास उसलाई उसको निश्चित उमेर पछि पढाउन शिक्षा दिन असक्षम हुन्छ, त्यसकारण उसलाई तिनलाई स्कूलमा ल्याइदछ। पाउल यहाँ के भनिरहेका छन् भने व्यवस्था हाम्रो पाइडागोगोस हो। व्यवस्थाले भन्यो, सानो बालक यो भन्दा अघि बढी म तिमीलाई सहयोग गर्न सक्दिन, अब म तिमीलाई हातमा समाती ख्रिष्टको क्रुसमा ल्याउन चाहन्छु। तिमी हराएका गुमेका निन्दित पापी हौ, तिमीलाई मुक्तिदाताको आवश्यक छ। व्यवस्थाको उद्देश्य मानिसलाई ख्रिष्टमा ल्याउनु हो, तर व्यवस्था पालन गरेको छु भन्दै बताउँदा हिँड्नलाई होइन। तपाईँ जान्नुहुन्छ तपाईँ व्यवस्था पालन गर्न सक्नुहुन्न, सिर्फ तपाईँले त्यसलाई जान्नको लागि तपाईँको आफ्नै हृदयलाई जाँच गर्नुपर्छ। अनि 26 लेखिएको छ, किनकि विश्वासद्वारा तिमीहरू सबै ख्रिष्ट येशूमा परमेश्वरको सन्तान हो। पाउल हामीलाई बाँकी पदहरूमा 4:1 भागमा ख्रिष्टमा विश्वास गरेपछि पाइने केही फाइदाहरू देखाउन गइरहेका छन् जुन हामी व्यवस्था मुनि कहिले पाउन सक्दैनथ्यौं। व्यवस्थाले कहिले पनि विश्वासीलाई परमेश्वरको सन्तानको स्थान दिन सकेन। ख्रिष्टले त्यो गर्न सक्नुहुन्छ। केवल ख्रिष्टमा विश्वासद्वारा हामीलाई परमेश्वरको सन्तान बनाइन्छ। यस पदमा उल्लेखित शब्द पुत्र हुइयोस युनानी शब्दबाट हो, मतलब छोराहरू। सिर्फ ख्रिष्टमा विश्वासले मात्र न्यायसंगत वैदिक परमेश्वरको छोराहरू बनाउँछ। मैले जोड़ दिनको निम्ति न्यायसंगत वैदिक शब्द प्रयोग गरे किनकि परमेश्वरसँग भएका पुत्रहरू न्यायसंगत वैदिक पुत्रहरू हुन्। ख्रिष्टमा विश्वासद्वारा तपाईँ परमेश्वरको वास्तविक पुत्र बनाइनु भएको छ। उद्धारको लागि जस्तै विश्वासको अतिरिक्त अरू केही थप कुरा होइन, तर सिर्फ विश्वासले तपाईँलाई परमेश्वरको पुत्र बनाउँछ। अरू केही कुराले पनि तपाईँलाई परमेश्वरको पुत्र बनाउँदैन, किनकि हामी परमेश्वरको पुत्र रहौं। कसरी? ख्रिस्ट येशूमा विश्वासद्वारा। पुरानो नियममा व्यवस्थाको अन्तर्गत इसरायलीहरू व्यक्तिगत तवरमा कहिले पुत्र थिएनन्, केवल दास थिए। परमेश्वरले पूरा राष्ट्रलाई इसरायल मेरो पुत्र भन्नुभयो, प्रस्थान 4:22। तर व्यक्तिगत तवरमा त्यस सामूहिक राष्ट्रलाई अनि त्यहाँको प्रत्येक व्यक्ति विशेषलाई कहिले पनि पुत्र भन्नुभएन, बरू एक यहुदीलाई इसरायलीलाई यहोवाको दास भनियो। उदाहरणको निम्ति मोसा परमेश्वरसँग एकदम नजिकको सम्बन्धमा थिए, तरै पनि परमेश्वरले उसलाई भने मेरो दास मोसा। यहोशू 1:2 त्यही उसको स्मृति लेख थियो। दाउद परमेश्वरको इच्छा अनुसारको मानिस थिए, उसलाई पनि दाउद मेरो दास भन्नुभयो। पहिलो राजा 11:38। मित्र, यदि तपाईँ व्यवस्थालाई पालन गरे पनि जुन तपाईँ गर्न सक्नुहुन्न, तपाईँको धार्मिकता परमेश्वरको धार्मिकताको सामने अझै पनि नीच निम्न नै हुन्छ। देख्नुभयो, पुत्रत्वले उहाँको धार्मिकताको माग गर्दछ। नयाँ नियम हामीलाई निश्चित रूपमा भन्छ, तर जतिले उहाँलाई ग्रहण गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने हक दिनुभयो, अर्थात उहाँको नौमाथि विश्वास गर्नेहरूलाई। हामीलाई धेरै थोरै गरेर भन्दा केवल उहाँमा विश्वास गरेर परमेश्वरको पुत्रहरू हुने योग्य वा अधिकार हक दिएको छ। निकोदिमस एक फारसी धार्मिक यहुदीका शासक अति सावधानी साथ व्यवस्थाको अनुसरण गर्थे, तरै पनि ऊ परमेश्वरको पुत्र थिएनन्। येशूले उसलाई भन्नुभयो, तिमी नयाँ गरी जन्मनु आवश्यक छ। म स्पष्ट गर्न चाहन्छु, न त तपाईँको प्रार्थनाहरू, तपाईँको आधारभूत विभाजन, तपाईँको उपहार, नै तपाईँको बप्तिस्माले कहिले तपाईँलाई परमेश्वरको पुत्र बनाउँछ। केवल ख्रिस्टमा विश्वासले मात्र तपाईँलाई परमेश्वरको पुत्र बनाउन सक्छ। 5:27 लेखेको छ, किनकि तिमीहरू मध्ये जतिको ख्रिस्टमा बप्तिस्मा भयो तिमीहरू सबैले ख्रिस्टलाई धारण गरेका छौ। म आशा गर्छु तपाईँ महसुस गर्नुहुन्छ कि यो पद पानीको बप्तिस्मा बारे संकेत होइन। पानीको बप्तिस्मा धर्मविधि बप्तिस्मा थियो। यो म महसुस गर्छु त्यो प्रत्येक विश्वासको निम्ति हो। म त्यो पनि विश्वास गर्छु पानीको बप्तिस्माको ढाँचा दुहाईको हुनुपर्छ, किनकि बप्तिस्माको ढंग डुबाई हुनुपर्छ, किनकि डुबाउले वास्तविक बप्तिस्माको साफ तस्विर दिन्छ, जुन पवित्र आत्माको बप्तिस्मा हो। पवित्र आत्माको बप्तिस्मा तपाईंलाई विश्वासीहरूको बधनमा समूहमा राख्दछ। 1 कुरन्थी 12:13 यो लेखिएको छ, किनकि चाहे यहुदी चाहे ग्रीक चाहे कमारा चाहे फुका हामी सबै पनि एउटै शरीर भई एउटै आत्मामा बप्तिस्मा भयौं र सबैलाई एउटै आत्माबाट पिउनलाई दियो। यसको मतलब जान्दछौ, हामी वास्तविक सत्यतामा विश्वासीको बधनमा शरीरमा मण्डलीमा राखिएका छौं, किनकि जतिले ख्रिस्टमा बप्तिस्मा भए ख्रिस्टमा राखिएका छन्। परमेश्वर तपाईँलाई ख्रिस्टमा देख्नुहुन्छ, त्यसकारण उहाँ तपाईँलाई पूर्ण देख्नुहुन्छ। 28:28 लेखिएको छ, अब न त यहुदी छ न ग्रीक, न कमारा छ न फुका, न पुरूष न स्त्री छ, किनभने ख्रिस्ट येशूमा तिमीहरू सबै एउटै हो। यस विश्वासीहरूको समूहमा बदनमा त्यहाँ न त यहुदी छन् न त ग्रीक, ख्रिस्टमा कुनै जातिभेद छैन। कुनै पनि मानिस ख्रिस्टमा मेरा भाइ मेरा दाई हुन्। म मानिसको रंगलाई जातलाई वास्ता गर्दिन, यो उनको हृदयको रंग जसले मलाई प्रभावित गर्दछ। त्यहाँ धेरै गोरा मानिसहरू कालो हृदयसँग ठूलो जातको सानो हृदयसँग घुमिरहेका छन्। तिनीहरू मेरा भाइ होइनन्। यो सिर्फ ख्रिस्ट येशूमा हामी एक बनाएका हौं, चाहे हामी कुन पृष्ठभूमिबाट नै किन नआएका हौं। परमेश्वरलाई धन्यवाद होस्, म प्रत्येक जाति समूहबाट पत्रहरू पाउँदछु। तिनीहरू मलाई भाइ भन्छन्, दाई भन्छन्, र तिनीहरू मलाई आफ्नो ब्रदर भन्छन्, किनकि हामी ख्रिस्टमा दाजुभाइ हौं, हामी ख्रिस्टमा एक हौं र अनन्त कालसम्म हामी सँगै हुनेछौं। भनिएको छ, त्यहाँ न त कमारा न त फुका। हाम्रो दिनमा मालिक र दास एक अर्कामा अन्तर छन्। तिनीहरूलाई एक साथमा ल्याउन सक्ने नै केवल ख्रिस्ट हुनुहुन्छ। अन्तिम खण्डमा भनिएको छ, त्यहाँ न त पुरूष न स्त्री, ख्रिस्टले एक गर्न सक्नुहुन्छ जुन महिला पार्टीले गर्न सक्दैन। वा ख्रिस्टमा हामीलाई एक बनाउनुहुन्छ, कति महान कुरा यहाँ छ। 29:29 यदि तिमीहरू ख्रिस्टका हौ भने त तिमीहरू अब्राहमका सन्तान हौ र प्रतिज्ञा बमोजिम उत्तराधिकारी पनि हौ। हामी कसरी अब्राहमको वंश हुन सक्छौ? अब्राहम विश्वासद्वारा उद्धार पाएको तथ्यको कारण हामी पनि विश्वासद्वारा नै उद्धार पाउँदछौं। अब्राहमले सानो जनावरलाई बलिदानको लागि ल्याए, जुन आइरहेको परमेश्वरको पुत्रको साँचो बलिदानलाई दर्शाउँछ। मेरो समयमा ख्रिष्ट पहिले आइसक्नुभयो र म वापस इतिहासमा हेर्न सक्छु र भन्छु 2014 वर्ष पहिले परमेश्वरको पुत्र आउनुभयो र मेरो निम्ति क्रुसमा मर्नुभयो ताकि म जीवन पाउन सकु र उहाँमा विश्वास गरौं। के समय पहिले एक यहुदी समूहको बीचमा बोल्ने मौका पाए र मैले आफ्नो भनालाई यो भन्दै शुरू गरे, यो मेरो निम्ति सधैँ खुशीको कुरा हो कि अब्राहमको पुत्रहरूको सन्तानको बारेमा बोल्ने मौका पाए। तिनीहरू सबै मुस्कुराए। तब मैले यो कुरा थपे, किनकि म पनि अब्राहमको सन्तान हो। तिनीहरू बिल्कुलै मुस्काएन त्यस कुरामा। अवश्य तिनीहरू मध्ये कसैको अनुहारमा प्रश्न चिन्ह थियो। यदि म ख्रिस्टियन हुँ र तपाईँ ख्रिस्टियन हुनुहुन्छ भने हामी ख्रिस्टमा छौं, तब हामी अब्राहमको आत्मिक सन्तान हौ र प्रतिज्ञा अनुसार हामी उत्तराधिकारी हौ। कति महान यो कुरा छ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।